आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सबैले
जन्मनु भयो नौ सुन सबैले,
जम्बुको दाता प्रभु
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टी अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, प्रभु परमेश्वरको अनुग्रहमा आज पनि हामीले यो सुन्दर अवसर पाएका छौं कि हामी यसरी एक आपसमा संगति गर्न सकौं, परमेश्वरको पवित्र वचनमा मनन गर्न सकौं, सिक्न सकौं। साँच्चै नै यो हाम्रो निम्ति अति नै धेरै फाइदाको कुरा हो। प्रभुले हाम्रो आत्मिक जीवन, आत्मिक स्वास्थ्यको वास्ता गरिकन यो आत्मिक भोजन परमेश्वरको वचन दिनुभएको छ। हामीले यसलाई सक्दो लिने कोशिश गर्नुपर्दछ, जुन तपाईँ र मेरो आत्मिक जीवनको मार्गदर्शनको लागि, धार्मिकताको मार्गदर्शनको निम्ति थुप्रै लाभप्रद सिद्ध भएको छ र सिद्ध हुनेछ। मलाई थाहा छ तपाई धेरैले यो कार्यक्रम सुनिरहनु भएको छ। यदि तपाई विश्वासी हुनुहुन्छ भने तपाईले हाम्रो निम्ति प्रार्थना गरि पनि रहनु भएको छ, जुनको परिणामस्वरूप यो मुक्तिको मार्ग कार्यक्रमले धेरै आत्माहरूलाई आशिषित तुल्याउन सफल भएको छ। त श्रोता, अब हामी आफ्नो वचन अध्ययनतिर लागौं। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी पुरानो नियमको प्रस्थान भन्ने पुस्तक त्यसको 27 अध्यायबाट मनन गर्न अनि अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौं होमबलीको वेदी र त्यसका भाँडाहरू। भेट हुने पाल, जुन हामी पवित्र स्थान पनि भन्दछौं, त्यसको चोक र दियोको लागि तेल। यो कुराको ध्यान दिउँ कि हामी उपयुक्त पवित्र स्थान अर्थात भेट हुने पालबाट बाहिरको त्यो स्थानतिर ती सामानहरूतिर बढ्छौं जुन पितल अर्थात तामाद्वारा बनाइएका सामानहरू हुन्, अर्थात पितलको वेदी र पितलको पानी हाल्ने बाटा। भित्रपट्टि अर्थात पवित्रको पनि महापवित्र स्थानमा भएका सामानहरू तपाईँले याद गर्नुभएकै होला, तिनीहरू सुनका थिए। अघिल्लो कार्यक्रममा हामीले यसको बारेमा देखेका थियौं। जब तपाईँ परमेश्वरको निकटमा आउनुहुन्छ, विशेष जोड चाहिँ ख्रिष्टको व्यक्तिमाथि हो। जति बाहिरतिर अगाडि बढ्नुहुन्छ, खास प्राथमिकता वा जोड दिने कुरा चाहिँ ख्रिष्टको काममाथि हो। आउनुहोस्, सबभन्दा पहिले हामी देख्नेछौ पित्तलको अर्थात काँसाको वेदी। 27 अध्याय 1-2 पदमा भनिएको छ, तैले बबुल काठको 5 हात लामो र 5 हात चौडो भएको एउटा वर्गकार वेदी बनाउनु।
त्यसको उचाइ 3 हातको होस्। त्यसका चारै कुनामा एउटा एउटा सिंह बनाउनु। वेदी र त्यसका सिंह त्यही एउटै टुक्राले बनाएका हुन्। वेदीलाई काँसाले मोहोर्नु। बाहिरी चोकमा भएका सामग्रीहरू अर्थात सामानहरू पित्तलको काँसाको धातुले बनिएका थिए, जुनले चाहिँ पापको दण्ड वा इन्साफको संकेत गर्दछ, प्रतिनिधित्व गर्दछ। पवित्र स्थानमा प्रवेश गर्नभन्दा पहिले पापको प्रश्नलाई वा त्यसको मामलालाई बाहिरी चोकमै ठिकठाक गर्नुपर्दछ। पवित्र स्थानमा भएका सबै सामानहरू सुनले बनिएका हुन्थे र यसले चाहिँ परमेश्वरसँग संगति र परमेश्वरको आराधनाको तस्विर दिन्छ। पवित्र स्थानमा पाप छैन। पापको प्रश्न वा मामलाको बाहिरी चोकमै ठिकठाक गरिएको छ, व्यवहार गरिएको छ। अहिले मानिस बाहिरपट्टि उभिरहेका छन्। तिनीहरू कसरी परमेश्वर कहाँ पुग्न गइरहेका छन् त? पहिलो कुरा, तिनीहरूले के गर्नुपर्छ भने तिनीहरूको निम्ति मर्नलाई प्रतिस्थापक वा सट्टामा उभिन्ने कुरा हुनै पर्छ, जसले तिनीहरूको स्थान लिदछ। मानिसले परमेश्वरलाई भेट गर्ने कामबाट टाढा रहन सक्ला, तर तिनी परमेश्वरलाई भेट्न चाहन्छन् भने र मर्न चाहँदैनन् भने तिनीसँग आफ्नो सट्टामा वा आफ्नो प्रतिस्थापन हुनै पर्दछ। मतलब कोही उसको निम्ति सट्टामा, उसको बदलामा त्यो तामाको वेदीमा मर्न आवश्यक छ। कहिलेकाहीँ यो वेदीलाई प्रभुको टेबल वा प्रभुको मेच भनिन्छ र यसलाई होम बलिको वेदी भनिन्छ। यहाँ नै परमेश्वर पापीसँग व्यवहार गर्नुहुन्छ। मित्र, यसले ख्रिष्टको क्रूस बताउँदछ, साथै यो तथ्यको पनि बताउँछ कि उहाँ एक हुनुहुन्छ जो तपाईँ र मेरो निम्ति, तपाईँ र मेरो सट्टामा मर्नुभयो, तपाईँ र मलाई उद्धार गर्नको लागि, मुक्ति गर्नको लागि, पापबाट मोक्षा दिनको निम्ति क्रूसको मृत्यु मर्नुभयो। हजुर, यो पावलले एफिसी 5:2 भनेका छन्, जसरी ख्रिष्टले पनि तिमीहरूसित प्रेम गर्नुभयो र परमेश्वरका निम्ति मिठो बास्न हुनलाई भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो, त्यसरी नै तिमीहरू प्रेममा चल। ख्रिष्ट प्रभु येशु हाम्रो होम बलि हुनुहुन्थ्यो। वेदी चाहिँ मानिसद्वारा बनाइएको थियो, तर ढाँचा वा नमूना दिने कुरा चाहिँ स्वर्गीयबाट भएको थियो, अर्थात त्यसको ढाँचा वा नमूना चाहिँ स्वर्गीयमा छ। क्रूस चाहिँ परमेश्वरले बलिदानको निम्ति चुन्नु भएको वेदी थियो। प्रभु येशु कलवारीको क्रूसमा मर्न परमेश्वरको पूर्व ज्ञान र निर्धारित सल्लाहद्वारा, योजनाद्वारा सुम्पिएको थियो। त्यसकारण ख्रिष्ट प्रभु येशु खाली असल व्यक्ति भन्दा अझ धेरै महान हुनुहुन्छ। निश्चय नै उहाँ त्यो पनि हुनुहुन्थ्यो, तर उही समयमा उहाँ संसारको उत्पत्तिबाटै मारिएको थुमा हुनुहुन्थ्यो। मित्र, परमेश्वर कहाँ पुग्ने बाटो काँसाको वेदीद्वारा बाहेक अरू केही छैन। त्यहाँ प्रतिस्थापनको वा सट्टामा हुनुपर्ने बलिदान हुनै पर्छ। युहाना 1:29 हामीलाई भन्दछ, अर्को दिन बत्तीसमा दिने युहानाले येशु तिनी कहाँ आइरहेको देखे र भने, हेर परमेश्वरको थुमा जसले संसारका पापहरू उठाइलै जान्छ। प्रेरित युहानाले ख्रिष्टलाई काँसाको वेदीमा चढाइने प्रतिस्थापनको रूपमा बताए वा बोले। त्यही नै क्रूस अन्तिम 3 घण्टाको अवधिमा वेदी भएको थियो, जब अन्धकार उत्री आयो र ख्रिष्टले संसारका पापहरूको लागि त्यहाँ मूल्य दिनुभयो। हामीलाई युहन्ना 1:12 भनिएको छ, जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो र उहाँको नाममा विश्वास गर्नेहरूलाई पनि। मानिसले परमेश्वरको आराधना, प्रार्थना वा सेवा गर्न सकेन जबसम्म तिनी वेदीको काँसाको वेदीमा आउँदैनथे। हरेक पुजारी, हरेक लेवी यो वेदीमा आउनु पर्दथ्यो। मित्र, क्रुसको बाटोले स्वर्गीय घरमा डोर्याउँछ। यदि प्रभु येशु ख्रिष्ट काँसाको वेदीमा भएर नजानु भएको भए, अर्थात् क्रुसमा भएर नजानु भएको भए, हामीसँग परमेश्वर कहाँ पुग्ने कुनै बाटो नै थिएन। मित्र, येशु ख्रिष्ट हाम्रो निम्ति मर्नुभएको थुमा मात्र हुनुहुन्न, उहाँ पुनरुत्थित थुमा हुनुहुन्छ। प्रेरित युहन्नाले प्रकाश 5:6 पदमा हामीलाई भन्छन्, तिनले मारेको थुमालाई देखे। काँसाको वेदी, पवित्र स्थान वा भेट हुने पाल पनि भनिन्दछ, त्यसको प्रवेशद्वारको छेउमा खड़ा गरिएको हुन्थ्यो, राखिएको हुन्थ्यो। ख्रिष्टको क्रुस स्वर्गको अगाडि खड़ा भएको छ। यो पृथ्वीमा खड़ा भएको थियो, तर यो क्रुस बाहेक स्वर्गमा कुनै प्रवेश छैन। अनि वेदीलाई मोहरिएको पितलले दण्डको बताउँदछ, अर्थात् वेदीलाई मोहरेको काँसाले दण्डको बताउँदछ। काँसाले मोहरेको बबुल काठले बलिदानको लागि उहाँको शक्तिको बताउँदछ। ओ, यो क्रुसको कस्तो तस्विर छ यहाँ। यसपछि हामी देख्छौ पवित्र स्थान, जसलाई हामी भेट हुने पाल पनि भन्दछौ, त्यसको चोक। पद 9-16 भनिएको छ, तैले पवित्र वासस्थानको निम्ति चोक बनाउनु, त्यसको दक्षिण भागको लम्बाई 100 हातको होस् र त्यसको निम्ति मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू बनाउनु, तिनका खम्बाहरू 20 र तिनका आधारहरू पनि 20 काँसाका हुन्। खम्बाका अंकुशीहरू र तिनका फिताहरू चाहिँ चाँदीका हुन्। त्यसै गरी उत्तरका भागको निम्ति पनि 100 लामा पर्दाहरू हुन् र तिनका खम्बाहरू 20 र तिनका आधारहरू पनि 20 हुन्। सबै काँसाका, तर खम्बाहरूका अंकुशे र फिताहरू चाहिँ चाँदीका हुन्। चोकका पश्चिमतिरको चौडाईको निम्ति 50 हातका पर्दाहरू हुन्। तिनका खम्बाहरू 10 र आधारहरू 10 हुन्। चोकको सूर्योदय हुने वा पूर्वतिरको चौडाई 50 हातको होस्। मूल ढोकाको एकतर्फको निम्ति 15 हातका पर्दाहरू हुन्। तिनका खम्बाहरू 3 र आधारहरू पनि 3 हुन्। अर्को तर्फको निम्ति 15 हातका पर्दाहरू हुन्। तिनका खम्बाहरू 3 र आधारहरू पनि 3 हुन्। चोकको ढोकाको निम्ति निलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको 20 हातको पर्दा होस्। त्यसमा बुट्टा हाल्नेको काम होस्। त्यसका खम्बाहरू 4 र आधारहरू पनि 4 हुन्। मित्र, फेरि त्यहाँ टाँगिएको पर्दाका रंगहरूले कथाको बताउँदछ। निलो स्वर्गीय रंग हो र यसले यो तथ्यको बताउँदथ्यो कि ख्रिष्ट स्वर्गीयबाट आउनु भएको थियो। बैगुनी रातोले ख्रिष्टको मानवताको र मानव जातिको निम्ति बहाइएको रगतको बताउँदथ्यो। अनि बैजनी मसिनो बाटेको सुती कपडा चाहिँ रातो र निलो रंगको मिश्रण थियो, जुन राजत्वको रंग हो र यसले ख्रिष्टको राजत्वको बताउँदछ। यो चाहिँ चोकको ढोकामा टाँगिएको हुन्थ्यो, जुनद्वारा पुजारीहरू र लेवीहरू प्रवेश गर्दथे। यो प्रवेश ढोका खालि 5 अग्लो थियो अनि भेट हुने पाल, अर्थात् पवित्र स्थानको बाहिरपट्टि रहेको वरिपरि घेरिएको बार 50x100 थियो र सेतो सुती कपडाले त्यसका वरिपरि ढाकेको थियो। यसले चाहिँ भित्र हुनेहरूबाट बाहिर हुनेहरूलाई छुट्याउँदथ्यो, अलग गर्दथ्यो। यसपछि हामी देख्छौ दियोको लागि तेल। यो अध्यायको अन्त अति नै चाखलाग्दो छ र यस विशेष स्थानमा यो विषय ल्याउने असाधारण कुरा हो। बीस पदमा भनिएको छ, तैले इसरायलीहरूलाई आज्ञा दिनु कि तिनीहरूले प्रकाशको निम्ति कुटेका भद्राक्षको शुद्ध तेल ल्याउनु र दियाहरू निरन्तर बलिरहन्। तेलले चाहिँ परमेश्वरको पवित्र आत्माको बताउँछ। जकरिया चारको छ पदमा सामदानको अर्थ खुलाइदिन्छ, न त बलले न त शक्तिले तर मेरो आत्माद्वारा परम प्रभु भन्नुहुन्छ। यो नै त्यो ज्योति हो, प्रकाश हो, जुन पवित्र आत्माले दिनुहुन्छ। पवित्र आत्मा आफ्नै बारेमा बोल्नुहुने छैन, तर उहाँले ख्रिष्टका कुराहरूलाई लिनुहुन्छ र तिनीहरूलाई हामी कहाँ देखाइदिनुहुन्छ। एक्काइस पदमा भनिएको छ, भेट हुने पालमा गवाई पार्टीको सामु भएको पर्दा बाहिर हारून र त्यसका छोराहरूले ती दियाहरू साँझदेखि बिहानसम्म परमप्रभुको सामुने बालिरहने गरून्। इसरायलीहरूका निम्ति तिनका पुस्तौंसम्मलाई यो अनन्तको विधि होस्। बलिरहेको ज्योतिले ख्रिष्टलाई वा ख्रिष्टको बताउँदछ। अहिले त्यो सबै कुरा बदलिएको छ, परिवर्तन भएको छ। प्रभु येशु स्वर्गमा फर्किए जानु भएको छ। मत्ती पाँच अध्याय चौध पदले हामीलाई भन्दछ, तपाई र म नै संसारका ज्योतिहरू हौं, तपाई र म त्यति धेरै ज्योति बनाउँदैनौ, केवल यो उही परमेश्वरको पवित्र आत्माले मात्र हामीलाई प्रयोग गर्न सक्नुहुन्छ। प्रकाशको पुस्तकमा हामीसँग त्यसको अर्थात हामीसँग भएको ख्रिष्टको पहिलो तस्विरले चाहिँ सामदानहरूको बीचमा उहाँ हिँडिरहनु भएको देखाउँदछ। उहाँ साक्षीको मण्डलीको ज्योतिलाई जीवितै राखिरहन वा पृथ्वीमा निरन्तर बलि राख्न लगाउनलाई कोशिश गरिरहनु भएको छ। ख्रिष्ट प्रभु येशु ती व्यक्तिहरूसँग व्यवहार गरिरहनु भएको छ जो उहाँका आफ्नै हुन्। मलाई लाग्छ पवित्र स्थानमा राखिएका अर्को सामानहरूको बारेमा एक दुई कुरा भन्दा उक्तम होला जुन अहिलेसम्म उल्लेख गरिएको छैन। एउटा सामान चाहिँ धूपको वेदी हो जुन प्रस्थान तीस अध्यायमा उल्लेख गरिएको छ। यदि तपाईँ परमेश्वरलाई आराधना गर्न गइरहनु भएको छ भने तपाईँ यो वेदीद्वारा आउन नित्यन्त आवश्यकता छ। अनि अर्को उल्लेख नगरिएको सामान चाहिँ पानी राख्ने काँसाको बाटा हो। बाटाले चाहिँ परमेश्वरको आराधना गर्नलाई पवित्र शुद्ध बनाउँदथ्यो। काँसाको वेदीमा तपाईँ र म ख्रिष्ट येशूलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्यौं, अनि काँसाको बाटामा तपाईँ र म पवित्र आत्माद्वारा धुइन्छौ र शुद्ध गरिन्दछौ। त्यसपछि तपाईँलाई परमेश्वरको आराधना गर्न जान अनुमति दिइदछ। प्रभु आजको वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ। सक्नुहुनेछ 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।